लैंगिक न्याय सँगै महिला सशक्तिकरणको लागि हाम्रो आवाज कार्यक्रम महिला आवाज। नमस्कार, समानता र महिला सशक्तिकरण र हिंसा विरूद्ध सचेतनाको आवाज कार्यक्रम महिला आवाज लिएर उपस्थित भएका छौं। राष्ट्रिय महिला आयोगको सहकार्यमा रेडियो नेपालद्वारा तयार पारेको कार्यक्रम महिला आवाजमा आउनु स्वागत गर्छौं।
महिला आवाज कार्यक्रम 15 दिनमा एकपल्ट हरेक महिनाको दोस्रो र चौथो बिहिबार बिहान यसै समयमा रेडियो नेपालबाट सुन्न सक्नुहुन्छ। अबको 15 मिनट हामीसँगै रहनुहोला।
कार्यक्रम महिला आवाजको आजको श्रृंखलामा लैंगिक हिंसाका कारण महिलाको मानसिक र प्रजनन स्वास्थ्यमा पर्ने नकारात्मक असर सम्बन्धमा तयार पारेको एक सामग्री, महिला गतिविधि र लैंगिक न्यायसँगै महिला सशक्तिकरणको लागि हाम्रो आवाज अन्तर्गत आज मनोविज्ञ तृष्णा विष्टको विचारलाई सुनाउनेछौ। कार्यक्रम महिला आवाजको आजको पहिलो सामग्रीमा हामी यहाँहरूमाझ राख्दैछौ राष्ट्रिय महिला आयोगले केही समय अघि मात्र आयोजना गरेको लैंगिक हिंसाका कारण महिलाको मानसिक र प्रजनन स्वास्थ्यमा पर्ने नकारात्मक असरको विषयमा सम्पन्न अन्तर्क्रिया कार्यक्रममा केन्द्रित रहेर तयार पारेको एक सामग्री।
हाम्रो समाजमा सामान्यतया स्वास्थ्य भन्ने बित्तिकै शरीरमा भएको पीड़ा, रोग लागेको वा नलागेको स्थिति भन्ने बुझिन्छ। यो ठिकै भए पनि स्वास्थ्यलाई यति मात्र बुझेर पुग्दैन। महिलामाथि हुने विभेदपूर्ण व्यवहारका कारण महिलाहरूको स्वास्थ्यमा प्रत्यक्ष प्रभाव परिरहेको हुन्छ। यसै कुरालाई मध्यनजर गर्दै राष्ट्रिय महिला आयोगले 2079 साल भाद्र 21 गते काठमाडौँमा लैंगिक हिंसाका कारण महिलाको मानसिक र प्रजनन स्वास्थ्यमा पर्ने नकारात्मक असरका बारेमा अन्तर्क्रिया कार्यक्रमको आयोजना गरेको थियो। उक्त अन्तर्क्रिया कार्यक्रममा डाक्टर लक्ष्मी तामाङले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो।
हिंसा नै घरबाट सुरुवात हुने भनेको के अरे हुने कुरा हो, अनि कहाँको आत्मसम्मान, त्यसपछि उसको साइकोलोजिकल ह्यारेसमेन्टदेखि लिएर ऊ उठ्नु सक्दैन, मनोविज्ञान नै उसको के हुन्छ त एकदम तिरस्कृत बहिष्कृत किसिमको हुन्छ। उसले आफ्नो शिरै उठाउन सक्दैन, उसलाई एउटा मनुष्यको रूपमा जन्मेर मानव हुनु चाहिँ उसलाई दिँदैन। त्यही भएर हामीले चाहिँ सिरियसली सोच्नुपर्ने चाहिँ कहाँ हो भन्दाखेरि प्रत्येक स्टेपमा चाहिँ उसको चाहिँ के छ त पूर्ति हुनु नसकेको कारणले गर्दाखेरि हिंसा सुरुमा शारीरिक त्यसपछि मानसिक मनोविज्ञानसँग सम्बन्धित हो। किन मानसिक र मनोविज्ञान फरक हो है, हामीले चाहिँ बुझाइ गर्दाखेरि मानसिक भने चाहिँ धेरै जस्तो चाहिँ हार्डवेयरसँग सम्बन्धित छ, तपाईँको यो स्ट्रक्चरल प्रब्लमहरूसँग चाहिँ सम्बन्ध छ भने यो डर त्रास भनेको स्ट्रक्चरल संरचनागत समस्या होइन, यो चाहिँ संवेदनात्मक अथवा भावनात्मक।
नेपाल प्रहरीका डाक्टर जयन्ती ढुंगानाले मानसिक स्वास्थ्य समस्याका बारेमा विद्यालय वा क्याम्पस स्तरकै पढ़ाईमा एउटा विषय समावेश गर्न सकेको खण्डमा यसका बारेमा प्रभावकारी रूपमा बुझ्न सकिने विचार राख्नुभयो।
किन भन्दा स्कुल जाँदाखेरि एउटा बच्चालाई पाँच क्लास या छ क्लास जसको बल्ल अलिकति रिप्रोडक्टिभ अर्गन्सहरू बनिरहेको हुन्छ त्यस्तो बेला उसले लालसाना कमेन्टहरू सुन्छ, स्कुल जाँदाखेरि नराम्रा व्यङ्ग्यात्मक प्रतिक्रियाहरू सुन्छ। त्यो बेला भने त हाम्रो म्यामले अघि भनिसक्नु भएको छ युथ भनेको एउटा कग्निटिभ हिसाबले दिमागी हिसाबले परिपक्व भइसकेको हुँदैन र त्यो बेलामा कतिजना भोकल हुन्छन् कतिजना भोकल हुँदैनन्। भोकल हुनेमा केही हदसम्म इमोसनल भेन्टिलेसन हुन्छ, उनीहरूका समस्याहरू बाहिर निस्किन्छन्, मानसिक असरले आगामी दिनमा मानसिक रोगका लक्षणहरू कम देखिएला, त्यो आँकडा मात्रै हो अनुमान मात्रै हो। तर जो भोकल छैन त्यस्ता व्यक्तिहरूमा कहिलेकाहीँ व्यक्तित्व नै परिवर्तन हुने पर्सनालिटी डिसअर्डर भन्छ, त्यो भनेको आजीवन उसको जिन्दगीभरि रहिरहन्छ र जिन्दगीभरि मानसिक समस्याको ग्रसित हुन्छ। त्यो कारणले यो पार्टमा चाहिँ अलिकति ध्यान धेरै
काठमाडौँ जिल्ला समन्वय समितिका सदस्य सपना परियारले समुदायमा मानसिक समस्या विकराल रूपमा फैलिरहेको छ भन्नुहुँदै बाल बालिकाहरूलाई सानै उमेरदेखि असल छुवाई र खराब छुवाईका बारेमा जानकारी दिन सक्यौं भने उनीहरूमा प्रतिकार गर्ने क्षमता वृद्धि हुन्छ भन्नुभयो।
असल छुवाई र खराब छुवाई यो बारेमा पनि हामीले आफ्नो बच्चाहरूलाई अनि त्यसै गरी स्कुलका बच्चाहरूलाई हामीले राखौँ, किनकि हामी सानैदेखि नै यो चाहिँ मेरो असल छुवाई हो, यो चाहिँ खराब छुवाई हो भनेर हामीले उसलाई अवेर गर्न सक्यौँ भने उसले अलिकति ठुलो भएपछि अथवा पछि भएपछि उसले नो होइन यो त मेरो अधिकार हो भनेर उसले भन्न सक्छ। त्यसकारण हामीले यो गुड टच ब्याड टच हामीले यो चाहिँ आफ्नो परिवारमा पनि सिकाउँ र स्कुलमा पनि सिकाउँ। छोरीलाई चाहिँ तिमीले यस्तो गर्नु हुँदैन उस्तै गर्नु हुँदैन भने हामीले सिकाइरहेका हुन्छौँ, छोरालाई पनि सिकाउनु पर्यो हामीले तिमीले अरूलाई झिस्काउनु हुँदैन होइन, अरूलाई तिमीले आँखा झिम्काउनु हुँदैन, तिमीले सिटी लगाउनु हुँदैन, किनकि यो पनि त एउटा हिंसा हो होइन। यो कुरा पनि हामीले आफ्नो छोराहरूलाई हुर्काउँदा पनि हामीले सिकाउने गरौँ ताकि उसले
विश्वकै आँकडा हेर्ने हो भने पनि 48% महिला कुनै न कुनै हिंसाको शिकार हुनु परेको छ। नेपालको परिप्रेक्ष्यमा हेर्ने हो भने सार्वजनिक ठाउँहरूमा जाँदासम्म पनि विभिन्न किसिमका हिंसाको शिकार हुनु परेको छ महिलाले। लैंगिक हिंसाका कारण महिलाको मानसिक र प्रजनन स्वास्थ्यमा पर्ने नकारात्मक असर बारे अन्तर्क्रिया कार्यक्रमका प्रमुख अतिथि काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले भन्नुभयो,
नेपालमा मात्र नभएर विश्वभर नै हेर्ने हो भने पनि 48% महिलाहरू कुनै न कुनै खालको हिंसाबाट ग्रसित हुन्छ कुनै न कुनै समयमा भनिएको छ, जसमध्ये 15% हिंसा भने यौन हिंसा हुने गर्दछ भन्ने कुरा त्यो तथ्याङ्कले देखाएको छ। र यो तथ्याङ्क नेपालको लागि अझ योभन्दा पनि डरलाग्दो अवस्था छ। हामी सबैजना कुनै न कुनै स्टेजमा पुगेर हामी हिंसामा भोगिरहेका नै हुन्छौँ। कतिजनाले आफूलाई हिंसा भएको हो भनेर थाहा पाउँछन् त कतिजनाले आफू अस्थायी सकेपछि पनि यो कुरा चाहिँ थाहै हुँदैन कि मलाई हिंसा भइरहेको हो भनेर। धेरै परै जानु पर्दैन, सार्वजनिक स्थलहरूमा जाँदाखेरि, मन्दिरै जाँदाखेरि, हुल हुँदाखेरि हामीलाई असहज महसुस भइरहेको र हामी सबैले भोगिरहेका हुन्छौँ। सार्वजनिक यातायात चढिरहँदाखेरि पछाडिबाट ढकेल्ने ढकेल्ने मात्र होइन कि हाम्रो एकदमै सेन्सिटिभ पार्टमा अङ्गहरूमा छुने जस्ता यस्ता हिंसात्मक गतिविधिहरू पनि भइरहेको हुन्छ। कतिजना भोकल हुन्छन्, कतिजना भोकल हुन सक्दैनन्, कतिजनाले सोही समयमा एक्सन लिन सक्छ, कतिजनाले लिन सक्दैन, र कति केसेसमा आवाज उठाइरहँदाखेरि पनि जान्ने बुझ्ने भन्नेहरू पनि नम भएर बस्दैछ, साइलेन्स बस्दैछ, बोल्दै बोल्दैन, र साइलेन्स इज अल्सो भायोलेन्स पनि भन्न चाहन्छु। हामीले मानसिक स्वास्थ्य र प्रजनन स्वास्थ्यकै कुरा गरिरहँदाखेरि महिला हिंसामा परिरहेको अथवा लैङ्गिक हिंसामा परिरहेको तर त्यो कुरा बाहिर भन्न नसक्दाखेरि भित्रभित्रै गुम्सेर धेरैजनालाई डिप्रेसन भएको, धेरैजनालाई एन्जाइटी भएको तथ्य पनि हामी बाँच्नै छ। प्रजनन स्वास्थ्यकै कुरा गरिरहँदाखेरि महिनावारी हुँदाखेरि छुन हुँदैन भनिरहँदाखेरि साइकोलोजिकल इफेक्ट पर्छ कि पर्दैन, म पिरियड भएको छु भनेर कन्फिडेन्टली भन्न सक्दैन भने त्यो आत्मविश्वाससँग जोडिएको कुरा र मानसिक स्वास्थ्यसँग जोडिएको कुरा हो कि होइन त। म पिरियड भएको छु भन्दाखेरि कसैले छिची दुर दुर गर्ला, नछौ छुन हुँदैन, यहाँ आउनु हुँदैन, त्यहाँ आउनु हुँदैन, यो गर्न हुँदैन, त्यो गर्न हुन भनिरहँदाखेरि त्यो चाहिँ हिंसा हो कि होइन, यस्ता कुराहरूलाई पनि हामीले उठाउन अझ बढी जरुरी छ जस्तो लाग्छ।
हिंसामा परेका महिलाहरूको न्यायमा पहुँच कतिको छ त, अहिले यसतर्फ पनि ध्यान जान आवश्यक छ भन्नुहुँदै राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमला कुमारी पराजुली,
हिंसामा परेका महिलाको प्रत्यक्ष सम्बोधन गर्ने निकाय कहाँ कहाँ छ त भन्दाखेरि एउटा राष्ट्रिय महिला आयोग छ, अर्को भनेको नेपाल प्रहरीको महिला बाल बालिका ज्येष्ठ नागरिक महाशाखा भनेर त्यो अन्तर्गतको सेलहरू छ, अहिले चाहिँ अब स्थानीय तहमा आँगनमै न्यायपालिका भन्ने परिकल्पना गरेर न्यायिक समितिको व्यवस्था गरेको छ। अब यो परिकल्पना अनुसार आँगनमा न्यायपालिका भने अनुसार आँगनको न्यायपालिकाबाट चाहिँ हाम्रा हिंसामा पर्नुभएका आमा दिदी बहिनी छोरीहरूको कति न्यायमा पहुँच पुगेको छ, त्यसै गरी नेपाल प्रहरीको महिला सेलबाट उहाँहरूले कति सेवा लिन सक्नुभएको छ, यो कुरा चाहिँ महत्वपूर्ण हो।
महिलामाथि हुने हिंसाका कारण कुनै पनि महिलाहरूले मानसिक तथा प्रजनन स्वास्थ्यमा पर्ने प्रभाव सहन नपरोस्। सबै महिलाले राज्यले प्रदान गरेको सम्पूर्ण अधिकार पूर्ण रूपमा प्रयोग गरी बाँच्न पाउने वातावरण बनोस्।
समय रेडियो नेपाल सुनिरहनु भएको छ भने हामी तपाईहरूलाई सुनाइरहेका छौं राष्ट्रिय महिला आयोगको प्रस्तुति कार्यक्रम महिला आवाज। अबको पालो रहेको छ महिला गतिविधिको। महिला गतिविधिमा आजको विषय रहेको छ राष्ट्रिय महिला आयोगको आयोजनामा सम्पन्न महिला हिंसा निवारणको अभियानलाई प्रभावकारी बनाउन सामाजिक राजनैतिक क्षेत्रमा युवाहरूको भूमिका विषयलाई लिएका छौं।
2079 साल भदौ महिनाको अन्तिम साता सामाजिक तथा राजनैतिक क्षेत्रमा क्रियाशील युवाहरू, संचारकर्मीहरू, महिला हिंसा निवारणको क्षेत्रमा कार्यरत महिला प्रतिनिधिहरूको उपस्थितिमा राष्ट्रिय महिला आयोगको आयोजनामा महिला हिंसा निवारणको अभियानलाई प्रभावकारी बनाउन सामाजिक राजनैतिक क्षेत्रका युवाहरूको भूमिका विषय अन्तर्क्रिया कार्यक्रम जिल्ला समन्वय समिति तनहुमा सम्पन्न भएको छ।
लैंगिक हिंसा न्यूनीकरणको अभियानमा युवाहरूको संलग्नता अभिवृद्धि गर्दै महिला हिंसा न्यूनीकरणका लागि युवा वर्गलाई हिंसा नगर्न र हिंसा नसहन उत्साहित गर्ने उद्देश्यसहित सम्पन्न उक्त अन्तर्क्रिया कार्यक्रममा राष्ट्रिय महिला आयोगको सदस्य जया घिमिरे र प्रमुख महिला विकास अधिकृत सीता अधिकारीले विषयसँग सम्बन्धित कार्यपत्र प्रस्तुत गर्नुभएको थियो।
छलफलमा आफ्नै परिवारका सदस्यबाट भइरहेको हिंसा कसरी रोक्न सकिन्छ, महिलालाई ईश्वर समान पूजा गर्ने संस्कृतिबाट हिंसाको संस्कृति कसरी विकास भयो, अहिलेका सेलिब्रेटी युवाहरूलाई किन हिंसाबाट टाढा राख्न सकिएन, न्यायिक समितिको भूमिका कसरी प्रभावकारी बनाउन सकिन्छ, अस्पतालमा एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसीको भूमिका कसरी प्रभावकारी बनाउन सकिन्छ र युवाहरूमा जनचेतना कसरी बढ़ाउन सकिन्छ जस्ता विषयमा युवा जिज्ञासा र प्रश्न रहेको थियो।
जिज्ञासा र प्रश्नको जवाफ र सुझावमा हिंसा न्यूनीकरणका लागि समन्वय र सहकारीको आवश्यकता, हिंसाका सबै किसिमहरूको उद्धार कार्यमा सक्रिय हुन सक्ने गरी क्षमता विकास गर्नु राष्ट्रिय महिला आयोगको दायित्व, पीड़ितलाई हत्तुसाहित नबनाउन न्याय दिन खटिएका व्यक्तिहरूलाई सचेतीकरण गर्नुपर्ने विषय, यसै गरी वर्तमान समयमा बढ़िरहेको पुरूष हिंसाप्रति सचेत हुन समेत सचेतनामूलक कार्यक्रमहरूको आवश्यकता रहेको र लैंगिक हिंसा निवारणमा युवाहरूको भूमिकालाई प्रभावकारी बनाउन संचार माध्यमको सक्रियता र आवश्यकताको बारेमा पनि छलफल भएको थियो। लैंगिक हिंसाको निवारणमा नागरिकताको सवाललाई सम्बोधन गर्न नीतिगत सुधारको आवश्यकता र शिक्षित व्यक्तिबाट बढ़ी हिंसा भइरहेको सन्दर्भमा चेतनाको स्तर र हिंसा प्रतिको सचेतनालाई मिलाउन उपयुक्त किसिमका कार्यक्रमहरू आवश्यक रहेको विषयमा पनि कार्यक्रममा सुझाव प्रस्तुत भएका थिए।
हिंसा मुक्त जीवन नै मानव अधिकारको बलियो आधार भएको हुँदा दूर दराजमा हिंसा न्यूनीकरणका सवालहरूका साथै लैंगिकता, लैंगिक हिंसा, लैंगिक हिंसा र अस्पतालमा आधारित एकद्वार संकट व्यवस्थापन केन्द्रको स्थापना गर्नुपर्ने, नागरिकताको सवालमा राष्ट्रिय महिला आयोगको भूमिका अझै प्रभावकारी बनाउनुपर्ने, लैंगिकता, लैंगिक हिंसा र बाल बालिकाको सवालहरू, पीड़क र पीड़ितको उमेर समूह हेर्दा देखिएको तथ्याङ्क र पीड़ितको गोपनीयता संरक्षण गर्नुपर्ने विषयमा संवेदनशील भएर कार्यान्वयन प्रक्रियालाई अझै सशक्त बनाउने जस्ता महत्वपूर्ण सवाल कार्यक्रमको मूल विषयमा परेका थिए।
युवा पुस्तालाई केन्द्रित गरी सम्पन्न भएको यस अन्तर्क्रिया कार्यक्रमले लैंगिक हिंसा निवारणमा जिल्ला स्थित युवाहरूलाई उनीहरूको भूमिका बारे जानकारी गराउने वातावरण तयार गर्नुको साथै लैंगिक हिंसाका पीड़ितहरूलाई राष्ट्रिय महिला आयोगले प्रवाह गर्दै आएको सेवाका बारेमा जानकारी गराउनुको साथै तनहुका पीड़ितहरूले आयोगको सेवा लिने सहज वातावरणका लागि सूचना र संचारको आधार पनि यो अन्तर्क्रिया बनेको छ। महिला हिंसा निवारणको अभियानलाई प्रभावकारी बनाउन सामाजिक राजनैतिक क्षेत्रका युवाहरू भूमिका विषयक अन्तर्क्रिया कार्यक्रमले युवा परिचालन गरी हिंसा न्यूनीकरणका उपायहरू अवलम्बन गर्न जिल्लाका सरोकारवालाहरूलाई मार्ग निर्देशन पनि दिएको छ। यसै गरी कार्यक्रममा उपस्थित अतिथि र सहभागीहरूले अबका दिनमा हिंसा नगर्ने, हिंसा नसहने र हिंसा पीड़ितलाई सक्दो सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभएको थियो।
महिला गतिविधिमा आज हामीले सुनायौं महिला हिंसा निवारणको अभियानलाई प्रभावकारी बनाउन सामाजिक राजनैतिक क्षेत्रका युवाहरूको भूमिका।
कार्यक्रम महिला आवाजमा आज लैंगिक न्याय र हिंसा विरूद्धको आवाज अन्तर्गत आज हामीले मनोपरामर्श विज्ञ तृष्णा विष्टको विचारलाई लिएका छौं।
कस्तो छ भने अब अहिले हाम्रो समाजमा बच्चादेखि नै प्राय महिला वर्गहरूलाई के सिकाएको हुन्छ, सहनुपर्छ भन्छ, हेर्नुहोस् है कति सहनुपर्छ भन्ने कुरा है, किन सहनुपर्छ हेर्नुहोस्। एउटा महिला मान्छे सानैदेखि हामी यदि सोच राखौँ न, दाई बहिनी दुईजनै घर आउँछन् होइन, आमाले या घर परिवारको मान्छेले बहिनीलाई भन्छ भाइलाई पनि पस्की या दाईलाई पनि पस्की आफूलाई नै पस्की होइन। फेरि अर्को कुरा कस्तो हुन्छ, बाहिर घुम्न जाँदाखेरि तिमीलाई टाइममा आउनुपर्छ, दाईलाई अलि छुट या भाइलाई छुटै हुन्छ नि त, त्यतिका डिस्क्रिमिनेट चाहिँ अब जस्तो भनौँ न केटा मान्छेलाई त्यतिका प्रब्लम हुँदैन जतिका केटी मान्छेलाई। फेरि अब बच्चादेखि नै उसलाई मोल्डिङ त्यसरी गर्दै हुन्छ कि, अब त सासूको घरमा गएछ भने तैँले खाना पकाउनु पर्छ, सिक्नुपर्छ त्यहाँ छ, फेरि अहिले तैँले अहिले सिकिनुस् भने पछि गएर दुःख पाउँछ भने। फेरि बिहे गरेर गइसकेपछि कस्तो हुन्छ, अल अफ अ सडन 25-26 वर्ष उसले जुन घरको रीतिरिवाज सिकेको छ अचानक अर्को घरमा जाँदाखेरि यी हेज अ न्यू लर्निङ क्या, टोटली अ न्यू लर्निङ। त्यसमा चाहिँ उसलाई के सिकाएको हुन्छ, सहनुपर्छ। श्रीमानसँग झगडा भयो, सासू ससुरासँग झगडा भयो, तिमीले सहनुपर्छ। त्यो सहँदा पनि मानिसहरूमा, लेट्स से महिलाहरूमा धेरै जस्तो मानसिक समस्याहरू आउँछ। हामीले देखेको छौँ नि एकदम त्यो धामी झाँक्री जस्तै काँपेको, जहाँ स्ट्रेसलाई कोप गर्ने तरिका हामीले के सिकाएको छौँ, सप्रेस गर, फाइट नगर, बरु फ्लाइट लियो, समस्या आयो भने भाग, सामना नगर। यो कारणले गर्दाखेरि प्राय धेरै जस्तो मान्छेहरूलाई मानसिक समस्या महिलाहरूलाई चाहिँ आउने गर्छ, जहाँ हामी सहँदा एक लिमिटसम्म यस्तो हुन्छ हाम्रो टलरेन्सै सकेर जान्छ अनि आउटबर्स्ट हुन्छ। सो अहिलेको खण्डमा म हुन्छ नि दिदी बहिनी या जो हुनुहुन्छ, अत्याचार सहनु पनि गलत हो है, त्यतिकै सहनु जतिका सक्नुहुन्छ, यसलाई यस भन्न सक्नु पर्यो, नोलाई नो भन्न सक्नु पर्यो। अब त्यो सहने कुरै होइन भने किन सहनु पर्यो भन्ने कुरा, किन आजकल हाम्रो दिदी बहिनीहरू सबैमा इकोनोमिक इन्डिपेन्डेन्स आइसकेको छ, राइट के हो रङ के हो होइन, बोल्नुहोस् कि अग्रेसिभ नहुनुहोस्, झगडा नगर्नुहोस्, तर यो सही हो पनि भन्न सक्नु पर्यो, यो गलत हो पनि भन्न सक्नु पर्यो। यो चिज गर्नुभयो भने धेरै जस्तो समस्याहरू चाहिँ कम हुन्छ महिला वर्ग।
महिला भएकै कारण कुनै अप्ठ्यारोमा हुनुहुन्छ, अन्यायमा परेको ठान्नुहुन्छ भने सल्लाह सुझाव र न्यायको लागि राष्ट्रिय महिला आयोगको पैसा नपर्ने हेल्पलाइन सेवा 1145 फोन गरेर आफ्ना समस्या राख्न सक्नुहुन्छ।
साथै कार्यक्रम महिला आवाजबाट पनि हामी तपाईहरूको समस्यालाई सम्बोधन गर्ने प्रयास गर्नेछौ। तपाईले पठाउनु भएको जिज्ञासा प्रश्न र समस्यालाई हामी सम्बन्धित निकाय र व्यक्ति मार्फत यो कार्यक्रमबाट पनि जानकारी गराउनेछौ। यसको लागि हाम्रो इमेल ठेगाना रहेको छ cb.rnprogram@gmail.com। फेरि पनि हाम्रो इमेल ठेगाना रहेको छ cb.rnprogram@gmail.com। यो जानकारी सँगै कार्यक्रम महिला आवाजको आजको श्रृंखलाबाट प्राविधिक साथी देवकी भण्डारीलाई धन्यवाद दिँदै सहकर्मी साथी रिता तिमिलसिनासँगै म चन्दा विष्ट पनि विदा माग्छु। असोज महिनाको 27 गते बिहिबार बिहान 7:45 तपाईँ हाम्रो भेट हुने नै छ। आजको लागि नमस्कार, शुभ दिन।